emit your own. So you have to like smile to showing your teeth. अनि म यसरी हाँस्न खोजेको माथिको ओठ त कस्तो काम गरेछ नि थर 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 कामेन हाँस्ने.
For many years, thousands of Nepalis have been moving overseas with the hopes of a better education, job, and lifestyle. Some find success in conventional fields, while some carve their own paths. Who is to say one is better than the other? Success is a journey, not a destination. So, come on this journey with me, where we connect with our Nepali communities living overseas and explore their conventional and unconventional paths. My name is Sankalpa Gurung, and this is Hamro Yatra. Namaste and welcome to Hamro Yatra. Today's episode has been a long time in the making, and I'm glad we're finally able to do this interview with none other than model, activist, and actress Anjali Lama. Born in Nuwakot, Nepal, Anjali comes from a big family of nine. In this episode, we discuss Anjali's life in her village and what growing up in a big family was like for her. We go over her resilient journey from her village, plowing fields, to building her identity and community in Kathmandu, and then modeling for top designers in India. Anjali is strong and adaptable, to say the least. And it is with this grit that she persisted on her journey and became the first transgender model to walk Lakme Fashion Week in 2017. Her path has been anything but rosy. However, you can find Anjali always focused on the positives, taking matter on her own hands, and persistently working hard towards her goals. This mantra has helped her appear in Calvin Klein's campaign, countless magazine covers, and most recently, a Hollywood anthology. Anjali is the epitome of hard work and continuous progress. I hope this conversation inspires you to break your own barriers and make your dreams come true. As always, if you enjoy these conversations, please share with your friends and family. Remember to follow our Instagram page at hamro.yatra for updates, subscribe on Apple Podcast or Spotify, and leave us a 5-star review. This helps other listeners find us. You can also financially support us on thisishamroyatra.com/support. And a big shout out to Hemlata Gurung from the UK for your donation. Thank you for helping us keep going. So welcome to Hamro Yatra, Anjali. I've been wanting to have you since we started. So this is such a privilege and honor to have you with us today. Thank you.
First of all, I'm so sorry. I know you have been trying to like get me from since so long. And well, I know so last language.
Tikita. So Anjali, hamle show chai tinta, just a random question, but I start garchhau, haina. First question, say superpower euta choose garnu paryo bhane ke choose garchhau?
Superpower, के भन्छ चुज गर्नु पर्यो भने आई थिङ्क म के भन्छ दुनियाँमा जति पनि मान्छे छ नि सबैजनाको मेन्टालिटीमा चाहिँ हुन्छ नि सबैलाई इक्वेल नजरले हेरोस् भन्ने त्यो सबैको दिमागमा त्यो लगाइदिन्थे कि कसैले कसैले भेदभाव नपरोस् कलर जेन्डर फेमिनिजम या के भन्छ मेल डोमिनेट फिमेल यसो कसैले पनि नबस् वी अल आर ह्युमन बिङ सबैले इक्वेल बिहेभ गरोस् म त्यो चुज गर्छु.
That's a really good superpower. I know Askal Manchiaru, we all know they're all equal, hey? So it'd be pretty cool. Nani Anjali, kire aba life ma last dish mate choose garnu paryo bhane ke choose garchhau?
Last dish? Euta matrai cha bhanera chai na bhanum dal bhat.
Kasta khalko dal man parcha ni pahilo dal ki kalo dal?
I think malai ke bhancha हुन्छ नि हाम्रो गाउँघरमा कालो दालमा पिडालो
हालेको एकदम ए के अरे हाम्रो सोमा चाहिँ धेरै जस्तो मान्छेहरूले के अरे त्यही या त मोमो या त दाल भात भनेको हुन्छ अनि दाल भातमा पनि कालो दाल धेरै जस्तोले मन पराउने हुन्छ
किनकि कालो दाल हाम्रो नेपालको टिपिकल दाल हो नि त नेपालमै खाना पाउने नेपालको गाउँ गाउँबाट हुने अनि टेस्ट पनि अलग्गै हुन्छ अनि त कस्तो मिठो हुन्छ नि त.
मैले के नोटिस गरेँ भन्दाखेरि गाउँबाट लगाएको त्यो गाउँको त्यो मिलमै बनाएको कालो दाल र त्यो डिपार्टमेन्टल स्टोरमा पाउने कालो दाल एकदमै फरक हुँदो रहेछ टेस्ट के
त्यही त्यही त भनेको त नि हाम्रो के भन्छ आफ्नै खेतबाट ल्याएर आफैले बनाउने हो नि त त्यही भएर पनि टेस्ट हुन्छ नि त्यो टेस्ट त मुखबाट कहिल्यै हट्दैन के त्यस्तो खालको टेस्ट त मुस्किलै छ यता पाउनलाई त
त्यही त मलाई त्यही बच्चामा याद थियो मेरो बजेहरू चाहिँ गाउँमा बस्दाखेरि गाउँबाट लिएर आउनुहुन्थ्यो कि कहिले कहिले गाउँमा बनाएको घिउ के अरे गाउँमा यस्तो गरेको मकै दालहरू लिएर आउनुहुन्थ्यो अनि चुरा है अनि एकदम मिठो हुन्थ्यो क्या त्यो चाहिँ
त्यसको त टेस्टै अलग हुन्छ नि
है अनि अञ्जली लास्ट क्वेसनमा चाहिँ अब नेपालको कुनै ऐतिहासिक समयमा फर्किनु पर्यो भने कुनै यस्तो समय छ जुन आफूलाई चाहिँ जान्नु मन छ अहिले
ऐतिहासिक म जानुपर्ने अब मलाई एक्ज्याक्टली म के भन्छ म त्यति धेरै के भन्छ पढे लेखेको मान्छे पनि होइन मलाई हिस्ट्रीको बारेमा त्यति धेरै त्यो नलेज छैन बट आई लभ हिस्ट्री मलाई हिस्ट्री सब्जेक्ट छ मलाई एकदम चासो हुन्थ्यो यसो हेर्दाखेरि चाहिँ मलाई भन्यो भने चाहिँ ऐतिहासिकमा जानु पर्यो भन्दा पनि मलाई चाहिँ नेपालमा के भन्छ राजतन्त्र भएको चाहिँ नेपाल अझ राम्रो हुन्थ्यो होला नेपाली जनताले दुःख भोगिरहेको छ हामीले त्यतिसम्मको दुःख भोग्नु पर्दैन थियो होला जस्तो लाग्छ राजतन्त्र भएको भए चाहिँ राम्रो हुन्थ्यो होला जुन हाम्रो जुन राजा वीरेन्द्र बित्नु भयो नि उहाँ नबित्नु भएको भए चाहिँ नेपाल अहिले के भन्छ एकदमै राम्रो स्थिति हुन्थ्यो होला नेपाली जनता प्रोग्रेसिभ राम्रो सबै क्षेत्रमा
अब अञ्जली नुवाकोटमा जन्मेको होइन आफ्नो चाइल्डहुड कस्तो थियो हामीलाई यङ अञ्जलीको बारेमा केही भन्नु न त
अब मेरो चाइल्डहुड त्यही हो म के भन्छ नुवाकोटमा गाउँबाट त्यति टाढा गाउँबाट म के भन्छ ठुलो फ्यामिली गाउँमा एकदमै अनएजुकेटेड के भन्छ गरिब परिवारबाट हामी चारवटा दाई दुईवटा बहिनी म चाहिँ पाँचौँ नम्बरको हामी सातजना दाजुभाइ दिदीबहिनी अनि आमा बुवा गएर चाहिँ सबैजना छ हामी नौजनाको परिवार थियो अनि हाम्रो चाहिँ मैले याद छ हाम्रो बाजे बजे पनि हुनुहुन्थ्यो अनि हाम्रो बुवाहरू चारवटा हुनुहुन्थ्यो दुईवटा फुपू हुनुहुन्थ्यो पहिलादेखि नै बाजेको फ्यामिली ठुलो थियो एकदमै सबैजना के भन्छ हाम्रो काका ठुल्बाहरूको पनि सबैको के भन्छ पाँच पाँचवटा छोरा दुई दुईवटा छोरी सबैजनाको त्यस्तै के अलमोस्ट एट सिब्लिङ सबैको त्यस्तो अनि याद छ के भन्छ गाउँमा पहिला हाम्रो के भन्छ गाउँघरमा यस्तो माघे सङ्क्रान्ति आउँदाखेरि दोग्दै हिँड्नुपर्छ नि त अनि त्यतिखेर के भन्छ बाबा आमा हजुरबा हजुर आउनु आशीर्वाद दिँदाखेरि पनि के सन्तानले डाँडा काँडै भयो त्यस्तो आशीर्वादहरू हुन्थ्यो कि गाउँमा अनि त्यही भएर पनि हो नेपालमा या कतै ठाउँहरूमा अलिक के भन्छ छेत्री बाहुनको कल्चरमा चाहिँ छोरै चाहिन्छ भनेर छोरी छोरी कति धेरै हुन्छ मेरो फ्यामिली चाहिँ छोरी चाहिएको थियो अनि के भन्छ त्यो के भन्छ दुईवटा के भन्छ दाई भएदेखि नै बुवाको एक्सपेक्टेसन चाहिँ छोरी होस् अनि तेस्रोमा पनि चौथो पनि के भन्छ दाई नै भयो अनि पाँचौँपल्ट म पनि छोरै भएर जन्मेँ अनि अनि त्यही भएर चाहिँ यति धेरै के भन्छ छोराछोरी भयो अनि प्लस लास्टमा चाहिँ दुईवटा बहिनी भयो
ए अनि यसरी यति धेरै होइन दाजु दि बहिनीहरू हुँदाखेरि त्यसरी ग्रो हुँदाखेरि कस्तो थियो त लाइक एकदमै मजा आउँथ्यो कि सबै कुरा सेयर गर्नुपर्ने म त बहिनी मात्रै छ होइन ठुलो खालको परिवार छैन सो कस्तो थियो तपाईँको त्यति बेला
हेर्नुहोस् है सबै ठाउँमा या सबै कुरामा धेरै हुनुमा थोरै हुनुमा सबै कुराको के भन्छ राम्रो नराम्रो पक्ष हुन्छ अनि के भन्छ मैले हेर्नुपर्दा चाहिँ मेरो परिवारमा हामी राम्रो पक्ष यो थियो कि धेरैजना अनि के भन्छ मा थोरै खाना पनि नमिठो खाना पनि मिठो लाग्थ्यो चाडबाडहरूमा कति धेरै राम्रो के भन्छ परिवार पुरा यस्तो सर्कल लाएर बस्दाखेरि रमाइलो हुन्थ्यो अनि नराम्रो कुराहरू नराम्रो पक्ष भन्नुपर्दाखेरि अब के भन्छ धेरैजना भक्तहरूले डिमान्ड गर्न नपाउने एक त गरिब परिवारबाट जन्मेको अनि के भन्छ भने नपाउने अनि सबैजना घर परिवारमा सबैजनाले खाइरहँदाखेरि आफूले मात्रै नखाने कुरा पनि भएन डिमान्ड गर्न पनि मिलेन सबैले त्यही खाएर चाहिँ मैले पनि त्यही खानु पऱ्यो कतिपय अवस्थामा चाहिँ अनि के भन्छ मन नलाग्ने कुरा फेरि कति मान्छेहरू चाहिँ मन नलाग पनि खान सक्छ म चाहिँ फेरि मन नलाग्ने कुरा खानै नसक्ने अनि भोक पुगै पनि काम गर्नु पर्थ्यो मैले खाएको छैन भनेर गाउँमा के भन्छ काम गर्न पनि काम नगरिकन बस्न पनि मिल्दैन सबैले गरिरहेको छ म मात्र बस्ने कुरा पनि हुँदैन थियो अनि भोक पुगे पनि कति काम गर्नु पर्थ्यो अनि नमिठो भए पनि जबरजस्ती पनि खानु पर्थ्यो अनि धेरै भएको कारणले गर्दा अब गरिब परिवार भएको कारण त एउटा लुगा च्यातेपछि के भन्छ नयाँ लुगा लाउनलाई कति गाह्रो हुन्थ्यो बाबुआमालाई पनि गाह्रो पनि नयाँ लुगा कहिले पाउने भनेर हुन्थ्यो त्यही च्यातेको लुगा पनि दस ठाउँमा टालेर
लाउँथ्यो
अनि त्यो सिलाउने ठाउँ पनि नहुँदासम्म त्यस्तो अवस्थासम्म पनि थियो भनौँ न त्यही भएर चाहिँ त्योहरू चाहिँ अब एउटै भए त बाबुआमालाई पनि सजिलो हुन्थ्यो अनि छोराछोरीले पनि डिमान्ड गर्ने बित्तिकै पाउँथ्यो त्योहरू चाहिँ नराम्रो अलिकति खल्लो त्यस्तो थियो
ठिक भन्नुभयो त्यो अब हरेक कुराको होइन प्रोज र कन्स हुन्छ अनि के मैले कता हो पढेको थिएँ स्कुल जाँदाखेरि चाहिँ आफू दुई घन्टा बाटो जाने दुई घन्टा फर्किने चार घन्टा जति लगाएर जानु पर्थ्यो होइन अनि यस्तो चार घन्टा लागि जानु चाहिँ कस्तो इच्छा त स्कुल जानलाई फेरि अब अरू विद्यार्थीहरूले आफूलाई बुली पनि गर्थ्यो डिस्काउन्थ्यो पनि होइन त्यस्तो हुँदा हुँदा सो स्कुल जाने इच्छा चाहिँ कताबाट आयो
अब त्यो स्कुल जाने इच्छाकै मलाई त के भन्छ पहिला मेरो के भन्छ सानोमा म घरमा हुँदाखेरि मेरो काम भनेको सानो बहिनीलाई हेर्नु पर्थ्यो क्या जहिले बहिनी बोक्यो गाउँतिर बहिनीलाई हेऱ्यो बहिनीलाई के भन्छ घर बस्यो अनि जुन दिन के भन्छ बुवाले भोलिदेखि त पनि स्कुल जा भने यति खुसी भएको थियो म हाम्रो के भन्छ हजुरबुवाको अनि माइला बुवाको अनि हाम्रो तिनवटा घरको चाहिँ गाउँघरतिर त घर लाइ नै हुन्छ नि त अनि सबैको एउटै जोडेको अनि के भन्छ त्यो फेरि वार पार कतिचोटि भन्यो होला भोलिदेखि म स्कुल जाने भने चिच्याउँदै चिच्याउँदै त्यति खुसी थियो अनि मलाई चाहिँ स्कुल जान राम्रै लाग्थ्यो के भन्छ पढेर के भन्छ त्यस्तो अलिकति केही पढौँ नै भन्ने हुन्थ्यो अनि म सँगसँगै स्कुल जाने साथीहरूले सबैले भक्का भक्क स्कुल छोडेँ गाउँमा के भन्छ चार क्लास पाँच क्लाससम्म पढेरै सबैले छोडेँ तर मैले कहिले पनि छोडिनँ अनि मलाई स्कुल जान राम्रो पनि लाग्थ्यो अनि म स्कुलमा के भन्छ सानो छँदा म राम्रो स्टुडेन्ट पनि थिएँ सधैँ के भन्छ क्लास दुई क्लास तिन क्लासतिर सधैँ फर्स्ट 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 हुन्थेँ अनि छ क्लास पुगेदेखि चाहिँ अनि के भन्छ बिस्तारै आफ्नो सेक्सुअलिटीको कारणले गर्दा जुन आफूभित्र भएको के भन्छ जुन भावना हुन्थ्यो जुन हिसाबले म बोल्थेँ जुन हिसाबले म एक्ट गर्थेँ त्यसले गर्दा मलाई के भन्छ मेन्टली टर्चर हुन्थ्यो क्या फ्यामिलीदेखि लिएर परिवार साथीभाइ जता पनि यस्तो त्यस्तो भन्ने छ अनि हुँदा हुँदा बिस्तारै बिस्तारै मेरो पढाइमा चाहिँ के भन्छ नराम्रो हुँदै गयो कि हुँदा हुँदा म एसएलसीमा त फेल पनि भएँ राम्रोसँग त्यो पहिला त्यस्तो राम्रो स्टुडेन्ट थिएँ पछि त्यसले बिग्रिँदै बिग्रिँदै पढाइमा मेन्टल्ली हुन्छ नि म फ्रीले पढ्न कि त्यही भएर त्यस्तो थियो स्कुलमा मलाई पढ्न मन लाग्थ्यो मलाई एक हिसाब त के भन्छ पहिल्यैदेखि नै पढाइमा त्यस्तो नराम्रो चाहिँ थिएन पहिला राम्रो थिएँ बिचमा एभरेज स्टुडेन्ट भएँ मेरो सेक्सुअलिटी आइडेन्टिटीले गर्दा भनौँ न अब मलाई त्यति थाहा थिएन म यस्तो भएन केटा केटामा थियो तर सबैजनाले केटी जस्तो भनेर जिस्काउने अनि साथीहरू पनि केटीहरू हुन्थ्यो अनि सबै साथीभाइले टिचरहरूले पनि केटी जस्तो भने अनि मेन्टल्ली के हुन्छ दिमागमा त्यही कुरा मात्रै ज्यादा आइरहेको थियो क्या त्यही कुरा प्रेसर भइरहेको म आफू केटा भएको भन्दा मैले केटा जस्तो एक्ट गर्नुपर्छ केटाहरूसँग बोल्नुपर्छ केटाहरूसँग हिँड्नुपर्छ भनेर भन्थ्यो केटाहरूसँग हिँड्ने कोसिस गर्थ्यो फेरि केटाले झन् फेरि त्यो गर्थ्यो डिस्काउने ए यो त केटी जस्तो कि त्यस्तो भनेर आफूले आफूलाई कस्तो नराम्रो फिल हुने कि जहिले तल द भइरहेको थियो कि
अनि 2005 चाहिँ आफूले ट्रान्सजेन्डर आइडेन्टिटी डिस्क्लोज गर्नुभयो होइन समाजमा कन्ट्रास्टमा हेर्दाखेरि अहिलेको सोसाइटीमा त अब एकदमै इन्क्लुसिभिटी छ होइन अनलाइन हेर्दाखेरि पनि धेरै रिसोर्सेसहरू अभाइलेबल हुन्छ अनि अब आमा बुवाहरूले पनि धेरै कुरा बुझ्ने सिक्ने टाइम पाइसक्यो तर त्यति बेला त तपाईँलाई झन् धेरै गाह्रो भयो होला है अनि त्यस्तो बेलामा भयो म त यस्तो गर्दिनँ बरु केही नभनिकन मेरो लाइफमा सजिलोसँग बिताउँछु त्यस्तो खालको थट्सहरू आयो कि आएन त्यति बेला
मलाई त खै त्यस्तो त कहिले पनि भएन म सानैदेखि नै के भन्छ यस्तो स्वभावको थियो नि मलाई कुनै पनि कुरा चाहिन्छ कुनै पनि कुरा डिसिजन लिएर चाहिँ म त्यो डिसिजन चेन्ज गर्दिनँ र मलाई जो जे ठिक लाग्छ म त्यो गर्छु अनलेस अन्तिला अनलेस त्यो कुराले चाहिँ कसैलाई हार्म गरेको छैन भने अनि सानो छँदा पनि के भन्छ घरमा दाइहरू के भन्छ सबैजना बुवासँग डराउनुहुन्थ्यो अनि के भन्छ चुपो ल्याएर बस्नुहुन्थ्यो अनि म चाहिँ सानो त्यति सानो छँदाखेरि पनि बुवासँग चित्त नबुझ्ने कुरामा चाहिँ टकटक जवाब दिन्थ्यो कि अनि दाइहरूले कस्तो गाली गर्नु बुवासँग यसरी बोल्ने हो भनेर भन्थ्यो अनि सायद मलाई चाहिँ यो भित्रदेखि हुन्छ नि स्वभावले पहिल्यैदेखि त्यस्तो कुरा थियो कि कुन कुरा मलाई ठिक लाग्छ त्यो कुरा हो जब आफ्नो गल्ती गरेको छैन भने त्यो कुरादेखि लिएर किन डराउने दुनियाँसँग किन डराउने मैले चोरेको छैन ठगेको छैन र यो कुरा मलाई सानोदेखि के भन्छ आफ्नो मम्मीबाट के भन्छ स्कुलबाट नभइकन स्कुलबाट त सिकाइन्छ नै तर सानैबाट घर आमाबाट पनि यस्तो कुराहरूको ज्ञान चाहिँ पाइरहेको थियो कि गल्ती चाहिँ गर्नु चोरी चकारी गर्नु हुँदैन त्यो आफूलाई ठिक लागेको कुरामा कहिले पनि के भन्छ डराउनु हुँदैन भने चाहिँ मम्मीले सानैदेखि भन्नुहुन्थ्यो र त्यस्तो कुराहरू सायद दिमागमा पनि बस्यो म त्यस्तै खालको पनि थिएँ त्यही कारण मैले गर्दा जब मैले के भन्छ मलाई बच्चादेखि म यस्तो हो भने यति म तडपेर जिएँ यसरी भएँ अब म यो हो भने थाहा पाएँ मेरो कम्युनिटीको साथीहरूसँग भेटघाट भइसकेपछि किन डिस्क्लोज नगर्ने म अब यसरी नै जिउँछु मलाई त्यस्तो डर भन्ने खासै त्यति डर नै फिल भएन क्या मलाई के भन्छ कसैको केही बिगारेको थिएन म किन डराउने भने 2005 मा जब के भन्छ ब्लू डायमन्ड सोसाइटी भेटाएँ, साथीहरू भेटाएँ, त्यसपछि मैले सोचेँ कि म यसरी नै जिउँछु, यही नै हो मेरो जिन्दगी, म त यो रहेछ, आइडेन्टिटी यो रहेछ, त्यसपछि आई सुडन्ट लाइक हुन्छ नि
हाइडेट होइन
हाइडेट एन्ड लाइक गो अवे फ्रम दिस.
अब आफ्नो लाइफको ट्रुथ सच्चाइ भेटाइसकेपछि किन मुख फर्काउने? अनि परिवारमा पनि अब आमा बाहेक अरूको सपोर्ट थिएन होइन, अनि अब गाउँबाट काठमाडौँ आएको आफ्नो सपोर्ट ग्रुप भनेर अब कसरी बनाउन थाल्नुभयो त्यति बेला?
के भन्छ, म काठमाडौँमा आएर के भन्छ एकैचोटि स्टार्टिङमै मैले ब्लू डायमन्ड सोसाइटी भेटाएको थिइनँ 2000 के भन्छ 2008-59 एसएलसी दिएर आउँदाखेरि एक वर्ष के भन्छ पैसा नभएको कारणले गर्दा होटेलहरूमा काम गरेर त्यत्तिकै बिताएँ, अनि नेक्स्ट इयर चाहिँ कलेज जोइन गरेँ, कलेज जोइन गरेर पढ्न पनि सकिनँ, के भन्छ एउटा दाइसँग बस्थेँ, अनि के भन्छ अलमोस्ट मैले के भन्छ प्लस टू 12 पढाइसकेपछि मात्रै मैले ब्लू डायमन्ड सोसाइटीको बारेमा थाहा पाएँ, अनि त्यहाँ मसी भेटेको. मलाई काठमाडौँ आउँदाखेरि केही पनि आफ्नो आफ्नो मान्छे पनि थिएन, कामहरू पनि थिएन, एउटा दाइकोमा बस्थ्यो, होटेलमा काम गरेँ, सुरुमा आउँदाखेरि भाडा माझ्ने काम गरेँ, त्यतिखेर स्यालेरी 500 थियो, त्यसपछि त्योबाट बढेर बढेर के भन्छ रेस्टुरेन्टमा वेटरको काम गरेँ, वेटरको काम गरेर 1000-1500 आउँथ्यो, त्यसैबाट कलेजको फीहरू फिर्थे, अनफर्चुनेटली कलेज पनि के भन्छ राम्रोसँग कम्प्लिट गर्न सकिनँ, त्यसपछि बुढामा पुगेँ, आफ्नो आइडेन्टिटी थाहा पाएँ, त्यसपछि करियर त्यसरी अगाडि बढेँ.
अनि मैले सुनेको थिएँ कि अब साथीहरूबाट यसो कम्प्लिमेन्ट पाइराख्नुहुन्थ्यो होइन, अब हाइटको बारेमा, फिजिकको बारेमा, अनि त्यस मोडलिङको आइडियाहरू आउन थाल्यो. अनि 2009 चाहिँ अब भोइस अफ वुमेन म्यागजिनमा कभर सर्ट पाउँदाखेरि त्यो तपाईँको अब फर्स्ट ब्रेक भयो होइन, त्यो अपर्च्युनिटी चाहिँ कसरी पाउनुभयो त? अब यसरी भोइस अफ म्यागजिन त अब त्यति बेला नेपालको काठमाडौँको भनौँ न एकदमै पपुलर म्यागजिन होइन.
त्यही त त्यतिखेर के भन्छ पहिल्यैदेखि नै त्यस्तो मोडलिङ भनेर चाहिँ के भन्छ कम्प्लिमेन्टहरू चाहिँ आइरहेको थियो, पाइरहेको थियो. अनि 2007 पहिलोचोटि ब्लू डायमन्ड सोसाइटीले ब्युटी प्याजेन्ट अर्गनाइज गरेको थियो ट्रान्सजेन्डरहरूको, मिस पिङ्क भनेर चाहिँ जुन चाहिँ नेपालमा अहिलेसम्म पनि भइराखेको छ, र त्यतिखेर मैले पार्टिसिपेट गरेँ. फर्स्ट टाइम मैले स्टेजमा प्रेजेन्ट गर्दाखेरि आफूले आफूले प्रेजेन्ट भएर जाँदाखेरि आई स्टिल रिमेम्बर कि म यति नर्भस थिएँ, म कहिले पनि हुन्छ नि म लजालु स्वभावको सायद ट्रान्सजेन्डर भएको कारणले गर्दा मैले स्कुलहरूमा कहिले पनि एक्स्ट्रा के भन्छ एक्टिभिटिजहरूमा पार्टिसिपेट भइनँ कि, जहिले क्लासमा पढ्ने त्यो बाहेक पनि स्कुलमा कति अरू एक्स्ट्रा एक्टिभिटिजहरू हुन्छ नि त त्योहरूमा, कारण त्यही भएर मलाई के भन्छ स्टेज जाँदाखेरि कस्तो हुन्छ त्यो स्टेजमा जाँदाखेरि हुन्छ नि त्यो अनुभव नै थिएन. फर्स्ट टाइम त्यसरी जाँदाखेरि मिस पिङमा भाग लिँदाखेरि त्यतिखेर मैले अझ धेरै ज्ञान नलेजहरू पनि पाएँ भनौँ न मोडलिङ सम्बन्धी, हाउ टु वक, हाउ टु डु मेकअप, ग्रुमिङ, सबै कुराहरू बिस्तारै बिस्तारै ज्ञान हासिल गरिराखेको थिएँ. अनि फर्स्ट टाइम स्टेज जाँदाखेरि आई वाज लाइक कस्तो नर्भस भएको पनि यसरी हाँस्नु बिर्ता हाँस्नु भन्छ नि त स्माइल गर्नुपर्छ. अब हामी फेसनमा के भन्छ मोडलहरू त लाइक हुन्छ नि डिजाइनरको रिक्वायरमेन्ट अनुसार हिँड्नुपर्छ, तर ब्युटी पार्लर नेमै त्यो हुन्छ कि यु हेभ टु लाइक स्माइल टु सोइङ यर भनेर. अनि म यसरी हाँस्न खोजेको माथिको ओठ त कस्तो काम गरेछ नि थर थर कामेन हाँस्ने, अहिले पनि म कहिले बिस्तो नै कस्तो हाँस्छु भन्छु मुखै आनै गर्न नै नसकेको माई घर. अनि फर्स्ट एक्सपिरियन्स त्यस्तो थियो, त्यसरी बिस्तारी बिस्तारी त्यो भएर अनि मोडलिङमा बिस्तारै बिस्तारै चाहनाहरू बढिराखेको थियो. अनि त्यतिखेर ब्लू डायमन्ड सोसाइटीले चाहिँ हरेक प्रोग्रामहरूमा चाहिँ हुन्छ नि के भन्छ एज अ एडभोकेसीको रूपमा विभिन्न पत्र पत्रिकाहरूलाई बोलाउने, विभिन्न म्यागजिनको अब राइटरहरूलाई बोलाएर चाहिँ प्रोग्रामहरूमा चाहिँ हाम्रो प्रोग्रामहरूमा चाहिँ इन्भल्भ गराउनुहुन्थ्यो कि, ताकि उहाँहरूले हाम्रो बारेमा एलजिबिटी कम्युनिटीको बारेमा थाहा पाओस्, अवेरनेस होस् भनेर चाहिँ. अनि त्यति एउटा ब्लू डायमन्ड सोसाइटीको के प्रोग्राम भइराखेको थिएँ म चाहिँ, अनि हरेक प्रोग्राममा चाहिँ हुन्छ नि अलिकति हुन्छ नि आई डोन्ट नो लाइक हुन्छ नि मलाई के भन्छ पैसा होस् या नहोस् कतैबाट जोरजाम गरेर कुनै पनि प्रोग्राममा जाँदैन आई हेभ टु लाइक हुन्छ नि म सबैको नजरमा मलाई देख्नुपर्छ, मलाई राम्रै देख्नुपर्छ, राम्रो मेकअप गर्नै पर्छ, मलाई चाहिँ नोटिस हुने एकदम मनपर्ने कि. अनि त्यतिखेर पनि त्यो प्रोग्राममा पनि म एकदम रेड कलरको गाउन लागेको थिएँ, अब म टल त मलाई सबैले मोडल जस्तो पहिल्यैदेखि नै भन्थ्यो. अनि प्रोग्राममा जाँदाखेरि मलाई अब एक किसिमको मलाई बानी नै भइसक्यो, कुनै पनि प्रोग्राममा जाँदाखेरि सबैको एटेन्सन पाओस् मैले, सबैले मेरो बारेमा कुरा गरोस् जस्तो लाग्यो. अब त्यसरी नै रेडी भएर जान्थेँ नि म राम्ररी देख्थेँ पनि आई बिलिभ. अनि त्यसरी गएको थियो. अनि त्यतिखेर पनि भाउ म्यागजिनको चाहिँ टिमबाट चाहिँ आउनुभएको थियो अब 2-3 अनि उहाँहरूले चाहिँ अनि मलाई नोटिस गर्नुभएको रहेछ अनि उहाँहरूको टिममा गएर चाहिँ कभरमा चाहिँ ट्रान्सजेन्डरहरूलाई लिनु पर्यो भनेर म र मेरो एकजना साथीलाई अनि त्यतिखेर कभरमा चान्स पायो भनौँ न टु बी अ कभर गर्ल अनि आई वाज सो ह्याप्पी त्यतिखेर चाहिँ हामी पाँचजना ट्रान्सजेन्डर साथीहरूको चाहिँ स्टोरी इनसाइड म्यागजिनमा चाहिँ इनसाइड चाहिँ ट्रान्सजेन्डरको स्टोरी अनि प्लस कभरमा पनि के भन्छ अनि दुईजना ट्रान्सजेन्डर साथीलाई नै राख्ने भनेर चाहिँ भन्नुभयो अनि त्यसरी सर्भाइभ गर्थेँ ब्रेक फ्रम म्यागजिन.
अनि मैले यसरी पढ्दाखेरि चाहिँ मैले के सोचिहालेँ भन्दाखेरि ए ल कभर उस पाइहाल्यो त्यसपछि त अब कति धेरै ढोकाहरू खोल्यो होला होइन अनि यसरी पढ्दाखेरि त झन् मैले थाहा पाएँ कि त्यतिपछि त धेरै केही आउँदै आएन अफर नै होइन अनि अब मोडलिङ एजेन्सी नेक्स्ट इयर जोइन गर्नु पर्यो 2010-2011 बल्ल फर्स्ट मोडलिङ ऱ्याम्प गर्न सक्यो अनि यस्तो हुँदाखेरि नि अञ्जली अब आफूलाई पाल्नु पनि पर्यो अब काठमाडौँ जस्तो महँगो ठाउँमा होइन अनि आफूलाई पाल्ने काम र अब मोडलिङको अपर्च्युनिटीहरू खोज्ने कसरी ब्यालेन्स गर्यो त्यति बेला
होइन न लाइक यु नो के भन्छ नि तपाईँ के भन्छ कोसिस मात्रै गर्नुहोस् भन्छ नि खोज्यो भने के भन्छ भगवान् त भेट्टाउँछ भन्छ नि कोसिस गर्यो के भन्छ कोसिस गर्ने मान्छेको हार हुँदैन भन्छ या के भन्छ नि उहिले अनि त्यतिखेर मलाई हुन्छ नि अब मोडलिङको मलाई एक किसिमको लक बसिसकेको थियो लाइक हुन्छ नि इट्स बिकेम माई प्यासन पहिला त मलाई मोडलिङ भन्ने थाहा नै थिएन म त्यस्तो गाउँबाट के भन्छ खेती किसान गरेर खेतबारी वन जङ्गल गाई भैँसीको गोबर अनि के भन्छ त्यस्तो गर्ने मान्छे त्यसरी काठमाडौँमा आएर फेसनतिर लाग्छु मोडलिङतिर लाग्छु भनेर मलाई कति मान्छेहरूले भन्छ मेरो त बच्चैदेखिको सपना थियो मोडलर बन्नु हिरोइन डक्टर बन्नु इन्जिनियर बन्नु मलाई बच्चैदेखिको सपना थिएन मोडलिङ मलाई इट्स जस्ट ह्यापन टु मी अब साथी सर भने यस्तो अब खोज्दै गएँ अब के भन्छ भाउ म्यागजिनको सुट गर्दाखेरि अझ मलाई कन्फिडेन्स आयो त्यतिखेर के भन्छ आई रिमेम्बर फोटोग्राफर राजेश श्रेष्ठ हुनुहुन्थ्यो उहाँले पनि मलाई कम्प्लिमेन्ट कस्तो फोटोजेनिक फेस रहेछ यु लुक भेरी ब्युटिफुल इन क्यामेरा भनेर अनि त्यतिखेर झन् कन्फिडेन्स आयो अनि आई थर्ट म्यागजिनको कभर आएपछि आई विल गेट मोर चान्सेस लाइक हुन्छ नि अब त मोडल भइ नै हाल्छु भन्ने त्यो थियो त्यस्तो होप थियो तर भएन म्यागजिन के भन्छ रिलिज भयो के भन्छ एक महिना बितिसक्यो दुई महिना बितिसक्यो सबैले तारिफ गरेका छन् राम्री देखेको छ तिनीहरू राम्रो देखेको छ भनेर बट डिन्ट गेट एनी लाइक हुन्छ नि कुनै पनि एउटा पनि असाइनमेन्ट के पनि आएन देन आई स्टार्टेड सर्चिङ माइ सेल्फ अब मैले यो कसरी चाहिँ अगाडि बढाउने भनेर अनि मैले खोज्दै जाने क्रममा अनि के भन्छ साइबर संसार भन्ने त्यतिखेर नेपालमा एकदम प्रचलित के भन्छ वेबसाइट हो कुनै पनि मोडल के भन्छ साइबर संसारमा फोटोसुट गरेर जुट्नु र त्यो वेबसाइटमा फोटो आउनु भनेको सबैको लागि एकदम ठुलो हुन्छ नि कुरा हुन्छ अनि त्यतिखेर मैले पनि के भन्छ एउटा साथीको थ्रुबाट भनौँ न त्यतिखेर साथी मेरो सोफी सुनवार अहिले नेपालको एकदमै के भन्छ चर्चित मेकअप आर्टिस्ट हुनुहुन्छ हामी सँगै करियर स्टार्ट गर्छौँ सँगै ब्लु डायमन्ड सोसाइटीमा काम गर्थ्यो अनि उसले चाहिँ म चिन्छु म एकचोटि कुरा गर्छु ल अभिनव दाई अभिनव कसजु दाई हुनुहुन्थ्यो अनि उहाँले के भन्छ मेरो फोटोहरू माग्नुभयो उसले कुरा गरिरहेपछि अनि मैले त्यो भाव म्यागजिनसँग सुट गरेको मेरो दुई चारवटा फोटोहरू थिएँ अनि हामी त्यो लगेर के भन्छ अभिनव दाईलाई भेट्न गएँ अनि अभिनव दाईले फोटोसुटको लागि ओके गर्नुभयो अनि कपडा जुत्ताहरू जोड जाम गरेर अनि हामीले फोटोसुट गऱ्यौँ फोटोसुट गरेर पनि फोटोहरू त सबैले तारिफ गरेँ वेबसाइटमा फोटो आयो त्यसपछि पनि आई डिन्ट गेट एनीथिङ एउटा के असाइनमेन्ट पनि पाएन के गर्ने कहाँबाट अगाडि बढ्ने आई डोन्ट नो स्टिल आई वाज लाइक यु नो आई ह्याड अ होप कि सबैजनाले मलाई कम्प्लिमेन्ट दिइराखेको छ राम्री देखेछ राम्रो मोडल जस्तो देखिरहेछ हाइट छ फेस राम्रै छ भनेर भन्थे तर आई डोन्ट गेट एनिथिङ फेरि त्यसबाट पनि अनि फेरि अभिनव दाईले एउटा सुझाव दिनुभयो अञ्जली तपाईँको एकदम हाइट राम्रो छ तपाईँ टल हुनुहुन्छ स्लिम हुनुहुन्छ आई थिङ्क तपाईँ चाहिँ के भन्छ फ्यासन यु क्यान बी अ फ्यासन मोडल त त्यतिखेर एउटै मात्र ऱ्याम्प एजेन्सी थियो पुतली सडकमा हुनुहुन्थ्यो जैन सुब्बा महानन्दरको द ऱ्याम्प मोडलिङ एजेन्सी भनेर थियो अनि उहाँले चाहिँ मलाई त्यहाँ रेफर गर्नुभयो त्यहाँ जाऊ ऱ्याम्पको ट्रेनिङ लिऊ जैन म्यामलाई भेट मेबी यु क्यान गेट सम जब्स अर सम असाइनमेन्ट सम फ्यासन सोज भनेर भन्नुभयो देन फेरि म त्यहाँ पुतली सडकमा पुगेँ पुतली सडकमा पुगेर जैन म्यामलाई भेटेँ जैन म्यामसँग भेटेर कुरा गरेँ अनि त्यतिखेर उहाँको एजेन्सीमा मोडलिङ ग्रुमिङ ट्रेनिङ गरे बापत सी अलमोस्ट 10-15,000 कति थियो मसँग त्यति अफोर्ड गर्न सक्ने क्षमता पनि थिएन
फेरि त्यति बेला 10-15 हजार त धेरै पनि भयो नि.
धेरै पनि भयो अनि मलाई अफोर्ड गर्ने स्थितिमा थिएन. अनि मैले जैन म्यामलाई भने मेरो स्थितिको बारेमा, यस्तो छ, काम राम्रो छैन, आफूले गरेको कामबाट खाना र के भन्छ बस्नलाई पनि अलमोस्ट मुस्किलै छ भनेर भन्दाखेरि, ठिक छ म तिमीलाई फ्रीमै भनेर त भन्न सक्छु तर 50% स्कलरसिपमा दिन्छु भनेर चाहिँ भन्नुभयो. अनि त्यहाँबाट मैले एक महिनासम्म ट्रेनिङ लिएँ. एक महिना के भन्छ सायद उहाँले पनि के भन्छ म जैन म्यामलाई पनि थ्याङ्क यू भन्न चाहन्छु. उहाँले पनि मलाई म प्रति के देख्नुभयो होला कि भन्न सक्छु भनेर. त्यतिकै स्कलरसिप कसैलाई पनि दिँदैन नि त. कोही त्यसरी के भन्छ यसरी आउँदैछ भने यस यु क्यान डु समथिङ ला, या त हेरेर थाहा पाउँछ नि त त्यस्तो छ भनेर. उहाँले प्रति केही देख्नु भएको थियो होला. म त लाइक मलाई स्टिल के भन्छ बिङ अ ट्रान्सजेन्डर मलाई कहिले पनि के भन्छ त्यस्तो हुन्छ नि कन्फिडेन्स लेभल नै कहिले पनि आएन कि. जहिले आइडेन्टिटी मैले आफूलाई एकदम कन्फिडेन्ट मेसाज कतै पनि प्रस्तुत गर्नै सकिनँ. आफ्नो आइडेन्टिटीको कुरालाई लिएर के भन्छ फाइट गरिरहेको अवस्थामा एकदमै गाह्रो हुन्थ्यो कि. को मसँग आफूसँग कति क्षमता थियो, क्यापेसिटी क्यापेबिलिटी थियो भन्ने कुरा आफैलाई नै थाहा नै भएन कि. अहिले आउँदाखेरि मसँग एज अ मोडल मसँग के भन्छ राम्रो के भन्छ क्षमता थियो भनौँ न. रिक्वायरमेन्ट जति पनि होल्डिङ फिल्डमा चाहिने फेसन मोडललाई चाहिने रिक्वायरमेन्ट मसँग थियो. तथापि त्यही पनि मलाई थाहा नै थिएन कि त्यो कुराहरू छ मसँग. बिस्तारै काम गर्दै गएँ. त्यसरी मैले ब्रान्ड एजेन्सीमा मैले ट्रेनिङ कम्प्लिट गरेँ. अनि ट्रेनिङ कम्प्लिट गरेपछि अनि रोजिन सर हुनुहुन्थ्यो अनि उहाँले पनि भन्नुहुन्थ्यो यु क्यान बी अ सुपर मोडल यदि तिमीले राम्रोसँग मेहनत गर्यो र के भन्छ इन्डस्ट्री राम्रो बन्दै गयो भने र तिमीले हार हिम्मत नहारिकन अगाडि बढिरहेको यु क्यान बी अ सुपर मोडल. अनि त्यतिखेर रोजिन सरले सुपर मोडल बन्न सक्छ भन्दाखेरि त आई वाज लाइक ओ माई गॉड सुपर मोडल म कसरी चाहिँ भन्छ मलाई हुन्छ नि. अब सरले कम्प्लिमेन्ट मलाई एकदमै खुसी त लाग्यो तर मलाई मलाई के भन्छ विश्वास नै थिएन कि म सुपर मोडल बन्न सक्छु भनेर. त्यसो भन्नु त्यो कुरा दिमागमा के भन्छ त्यतिखेर रहिरह्यो अहिलेसम्म पनि छ म बिर्सेको छैन. अनि त्यसो अनि ट्रेनिङ सक्यो. ट्रेनिङ सकेपछि आई स्टार्टेड गिभिङ अडिसन्स त्यहाँ ऱ्याम्प मोडलिङ एजेन्सीमा जति पनि अडिसनहरू आउँछ फ्यासन सोजको लागि अनि कति म्यागजिनहरूमा. त्यतिखेर त त्यति के भन्छ यस्तो फेसबुकहरूको इन्स्टाग्रामको जमाना त भर्खर स्टार्ट भइराखेको थियो नि त. मान्छेले के भन्छ कुनै पनि कुराहरू फेसबुक र इन्स्टाग्राम अपडेट गर्ने भनेको त कमै थियो. मोस्टली त कुनै पनि फेसन सो छ कुनै पनि मोडलहरू रिक्वायरमेन्ट छ भने म्यागजिनहरूमा या के भन्छ न्युज पेपरहरूमा पब्लिस हुन्थ्यो नि त. एभ्री न्युज पेपर पढ्थेँ. न्युज पेपरमा कतै पनि के भन्छ अडिसनको डिटेल लेखेको छ भने कुदिहाल्थेँ. म अफिस स्टुडेन्ट सोसाइटीमा काम गर्थेँ स्कुज लिएर या त बरु मेरो स्यालेरी नै काम त्यसरी छुट्टी लिइ हरेक के भन्छ अडिसन कुनै पनि छुट्याउनु तर पनि म कतै पनि सेलेक्ट हुँदैन त्यो लाइक मलाई कति पटक त म रोएँ पनि घरभित्र आएर. अनि म के भन्छ जैन म्यामसँग पनि भन्थेँ म्याम मैले अवसर नै के भन्छ मलाई सेलेक्ट नै हुँदैन. मसँगै के भन्छ ट्रेनिङ लिएको साथीहरू सबै सेलेक्ट भइरहेको हुन्थे. लाइक यु नो अब हाइटबाट पनि कम साथीहरू हुन्थ्यो कति हुन्छ नि लाइक रिक्वायरमेन्ट अलिकति मिट नभएको हुन्छ नि त्यस्तो खालको मोडलहरू पनि लिइरहेको हुन्थ्यो. म त जब म ऐनाको अगाडि जान्थ्यो त ममा के कमी छु म पनि त टल छु मेरो फिगर पनि सबै छ तै पनि म हुँदैन थिएँ. अनि म कति ठाउँमा त अब के भन्छ नि यसरी अडिसन दिँदा दिँदा चिन्दा चिन्दा हुन्छ नि के भन्छ हुँदा हुँदा मलाई म डराउँथेँ. म सोध्थेँ पनि कि जजहरूलाई म किन भएन मलाई किन भएन कमजोरी पो छ कि भन्नुहोस् न आई वन्ट टु इम्प्रुभ म किन भएन. कतिपय जजहरू त भन्दै किनकि अर्गनाइजर दे डोन्ट वन्ट टु टेक लाइक ट्रान्सजेन्डर मोडल भन्ने पनि भन्थ्यो कि. कति नराम्रो लाग्थ्यो. अनि बिस्तारै यसरी कोसिस गर्दा 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 2011 फाइनल्ली के भन्छ आइसिसीबाट के भन्छ शुभेच्छा बरेल उहाँले मलाई चान्स दिनुभयो. आई वाज नट लाइक पेड बट स्टिल आई वाज भेरी ह्याप्पी. एटलिस्ट मैले कुनै डिजाइनरको लागि म सो
अपर्च्युनिटी
पाइरहेको छु. अनि त्यसरी 2011 के भन्छ फर्स्ट राउन्ड ऱ्याम्प अप गर्ने अवसर पाएँ. अनि बिस्तारै लाइक पिपुल स्टार्टेड नोटिसिङ मी एज अ ट्रान्सजेन्डर मोडल नेपालको ट्रान्सजेन्डर मोडल भन्न देन त्यसरी जर्नी स्टार्ट भयो.
अनि 2017 चाहिँ यु मेड हेडलाइन्स होइन अब नेपाली कम्युनिटी अल ओभर द वर्ल्डमा चाहिँ अञ्जली लामा को हो भनेर सबैले थाहा छ होला. अब चाहिँ ल्याक्मे फेसनमा फर्स्ट ट्रान्सजेन्डर मोडल यसरी हिँड्ने तर कतिजनाले चाहिँ त्यो सङ्घर्ष चाहिँ थाहा छैन होला कि. अब एकैचोटि गएपछि ल म अब ल्याक्मेमा हिँड्न जान्छु मैले अप्लाई गर्छु ल मैले पाएँ त्यसरी त भएको त होइन नि त होइन लाइक दुइटा अडिसन दिएर त्यो रिजेक्ट भएर अझै थर्ड टाइम गर्दाखेरि बल्ल पाउनुभयो अनि यसरी रिजेक्सनमा पाउँदाखेरि तपाईँको अब यो होल मोडलिङ जर्नीभरि इट हेजन बिन अ स्ट्रेट पाथ सबै अब बाङ्ग्रो घुङ्रो भएर आफू पर्सिस्टेन्ट भएर गएको छ यसरी यो आफ्नो प्यासनको लागि होइन आफ्नो मोडल बन्छु भनेर त्यो सपनालाई विपनामा पार्ने त्यो दृढता चाहिँ कसरी कहाँबाट आउँछ अञ्जली
आई थिङ्क लाइक म बच्चैदेखि त्यस्तो खालको थिएँ कि मलाई कुनै पनि कुरा चाहियो भनेपछि लाइक चाहिन्छ र कुनै पनि कुरा गर्दाखेरि कसैलाई हार्मफुल गरेको छ भने यु सुडन्ट बी लाइक अफेक्ट र मलाई यो दृढता चाहिँ आई गट दिस फ्रम माई मम यो प्रेरणा चाहिँ म आमाबाट पाएको
हो
गाउँमा के भन्छ हुर्केको मान्छे यत्रो ठुलो खेतबारीमा काम गर्दाखेरि पनि आमाले यस्तो हुन्छ नि यसरी हौसला दिनुहुन्थ्यो नि नरुकिकन गरेपछि कुनै पनि काम के भन्छ असफल या नराम्रो भन्ने हुँदै हुँदैन सफल भइन्छ टाइम लाग्छ लाइक हुन्छ नि के भन्छ हामीले गाउँमा यस्तो खेत आँखाले देखेको तलदेखि काम गर्दै गर्दै अहिले कति माथिसम्म कस्तो खेतको पुरा गरा गरा खेत कुरा खन्ने जोत्ने गर्न सकिन्छ र त्यो खेतमा हामीले एउटा के भन्छ कुनै पनि बोट बिरुवा कुनै पनि अन्न बारी लाउँदा कति मिहिनेत गर्नुपर्छ हामीले त्यत्तिकै आउँदैन नि खाइरहेछ चामल के भन्छ मकै यिनीहरू यत्तिकै आउँदैन नि त्यसलाई हामीले के भन्छ पहिला खेतमा खनजोत गरेर मलजल गरेर त्यसलाई रोप्नु पर्यो रोपेर पनि के भन्छ त्यसलाई उम्रिने कति टाइम लाग्छ उम्रेपछि पनि त्यसलाई झारपातले नखाओस् भनेर गोडमेल गर्नुपर्छ गोडमेल गरेपछि फेरि त्यसलाई मल पानी हाल्नुपर्छ त्यसपछि बल्ल त्यो के भन्छ फल दिन्छ त्यो फल दिएपछि पनि त्यतिकै त हामीले खान सक्दैन त्यसलाई फेरि भाँचेर घरमा ल्याउनुपर्छ घरमा ल्याएर पनि त्यसलाई के भन्छ सुकाउनुपर्छ सुकाएर फेरि त्यसबाट त्यो दाना निकालेर फेरि सुकाएर पिस अनि बल्ल हाम्रो पेटमा पुग्छ नि त त्यो हिसाबले आमाले त्यसरी सम्झाउनु हुन्थ्यो नि त कुनै पनि काम कुनै पनि व्यवसाय या कुनै पनि काम गर्दाखेरि हामीले सफलता यति छिटो पाउँदैन नि होइन त्यो हिसाबले म यसरी सोच्थेँ कि हो त के भन्छ सबै कुरामा त्यही नै प्रोसेस हुन्छ मैले 2009 स्टार्ट गरेको सिक्दैछु सिक्ने क्रममा कति कुराहरू पाउँछ कति कुराहरू पाउँदैन अब सिक्दै हुन्छ नि त्यो कुराहरूलाई चाहिँ व्यवहारमा लागू गर्दै गयो मलाई पहिला के भन्छ नलेजै थिएन त्यो इन्डस्ट्रीबारेमा फ्यासन मोडलिङको बारेमा यसरी गर्दै गर्दै गएपछि 2017 के भन्छ 16 हो के भन्छ मैले अडिसन दिएको दुईचोटिसम्म दिए भएन त्यस्तो चोटि आउँदाखेरि भयो हुन्छ दिस इज लाइक यु नो कि कुनै पनि कुरा त्यति सजिलोसँग पाउँदैन टाइम लाग्छ दिस इज द लाइक हाउ आई गट लाइक इन्सपिरेसन फ्रम मेरो आमाबाट
अनि अहिले चाहिँ अब आएर अञ्जली इन्डियामा बस्नुहुन्छ होइन अनि इन्डियाको टप डिजाइनर्स अब मनिष मल्होत्रा हामी मुभीमा देख्छ नि अब मनिष मल्होत्रा तरुण तहिलाई हामीले नाम सुनेको मात्रै डिजाइनरहरूको अब रमेमा मोडलिङ गर्नु भइसक्यो क्याल्भिन क्लाइनको क्याम्पेनमा पनि पाउनु भइसक्यो होइन तर उहिलेदेखि अहिलेसम्मको यो मोडलिङ जर्नीमा चाहिँ सबभन्दा आफूलाई नै एकदमै यो प्राउड मोमेन्ट भन्ने चाहिँ के भएको छ
आई थिङ्क अब खै मैले के भन्छ प्राउड मोमेन्ट नै भनेर भन्नुपर्छ आई थिङ्क आई एम लाइक यु नो प्राउड अफ माई सेल्फ हु आई एम आई एम आई थिङ्क आई एम प्राउड अफ माई आइडेन्टिटी र मैले कहिले पनि सोचेको थिएन कि म एक दिन पुरा के भन्छ आफ्नो एलजिबिलिटी कम्युनिटीलाई प्राउड गराउँछु र आफ्नो कन्ट्रीलाई नै प्राउड गराउँछु भनेर चाहिँ मैले सोचेको थिइनँ र के भन्छ म मेरो यस्तो सपना पनि थिएन कि म इतिहास रच्छु यो ट्रान्सजेन्डर कम्युनिटीबाट आफ्नो देशबाट भनेर पनि मैले सोचेको पनि होइन जस्ट लाइक यु नो म सबैजनालाई चाहिँ के भन्छु भने कुनै सपना बुन्नुभन्दा पहिला मेहनत गर्नुहोस् मेहनत गर्दै गएपछि हिम्मत नहार्नुहोस् मेहनत गरेपछि तपाईँले नसोचेको कुरा पनि पाउने रहेछ र के भन्छ इतिहास रच्न पनि सकिने रहेछ कुनै पनि हुन्छ नि असम्भव भनेको केही पनि छैन लाइक मैले मोडलिङ स्टार्ट गर्दाखेरि सुरुमा अब मैले मोडलिङ गरिराखेँ त्यतिखेर गर्दाखेरि म लाग्न फ्यासनमा अडिसन गर्छु भनेर पनि पहिल्यै सोचेको पनि थिएन 2016 मात्रै मैले दिमागमा आएको कि अब मलाई के भन्छ नेपालमा जाने ठाउँ पनि छैन मैले नेपाल फ्यासनमा 3-3 ट्राई गर्दाखेरि भएन अब म योभन्दा ठुलै गर्छु योभन्दा अगाडि नै बढ्छु भनेर चाहिँ मैले सोचेँ अनि त्यसपछि सोच्नुपर्छ सपना देख्नुपर्छ अनि त्यसपछि त्यसलाई के भन्छ सपनालाई साकार गर्नको लागि कोसिस गर्नुपर्छ अनि मैले त्यसरी कोसिस गरेँ भएँ र मैले के भन्छ सोचेको थिएन म लाग्नु फ्यासनमा आउँछु र फ्यासनमा सेलेक्ट हुन्छु अनि त्यसपछि लाग्नु फ्यासनमा सेलेक्ट भइसकेपछि पनि आई नेभर थट कि मैले कुनै दिन मैले क्याल्भिन क्लाइनको क्याम्पेन पनि गर्न पाउँछु भनेर जुन अनएक्सपेक्टेड हो जुन चाहिँ के भन्छ म सबैलाई भन्छु यस कारण पनि भन्छु कि म जस्ट मेहनत गर्नुहोस् जस्ट लाइक यो सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् जुन तपाईँले के भन्छ जति सोच्नुहुन्छ अनि तपाईँले सोचेको भन्दा धेरै कुरा पाउन पनि सक्छ नपाउनु पनि सक्छ जस्ट लाइक यु नो बी योर सेल्फ म चाहिँ यही भन्न चाहन्छु अनि मैले क्याल्भिन क्लाइनको क्याम्पेन पनि गरेँ मैले अहिले के भन्छ यो 2020 यो कोरोनाको बिचबिचमै के भन्छ सर्ट मुभी जुन हलिउड बेस्ड मुभी पनि गर्ने चान्स पनि पाएँ ज्याक्सन फर्नान्डिससँग यो स्टिल लाइक इट्स लाइक हेज टु बी रिलिज यो रिलिज हुन बाँकी छ यो त्यति लङ के भन्छ स्टोरीको छैन हामी ज्याक्लिन र मेरो स्टोरी चाहिँ अलमोस्ट 15 मिनटको मुभी होला त्यो सँगसँगै हेलबेरी अनि के भन्छ
क्यारा जेलेभिन र इभा लोङ्गोरिया पनि छ भनेर सुनेको थिएँ
होइन ओभर दि वर्ल्डबाट चाहिँ 5 या 6 स्टोरिज बेसमा चाहिँ लाइक वुमेन बेस्ड स्टोरिज मुभीको नाम टुगेदर नाउ हो अनि त्यसपछि हाम्रो इन्डियाबाट मेरो र ज्याक्लिनको मुभीको नाम चाहिँ सेयरिङ अ राइड भन्ने मुभी त्यो बाँकी छ ल मैले कहिले पनि सोचेको थिएन म यसरी मुभीको स्क्रिनमा पनि आउँछु यसरी हलिउडको के भन्छ स्टारहरूसँगै वान डे आई विल बी सिन इन स्क्रिन भनेर हुन्छ नि लाइक नसोचेको कुराहरू यसरी पाइँदो रहेछ रहेछ त्यसैले आई जस्ट वान्टेड टु लाइक से एभ्री वान जस्ट बी योर सेल्फ एन्ड किप डुइङ हार्ड वर्क
अब यसरी भन्नुभयो नि अब नसोचेको कुरा नै हुँदो रहेछ गाउँबाट यसरी आउनुभयो होइन यो हरेक यो जर्नीसम्म चाहिँ अञ्जली अब अहिले आएर सफलता भनेको के रहेछ जस्तो लाग्छ त
सफलता भनेको लाइक यु नो यस्तो हो कि सफलता हर कसैले पाउँदैन के भन्छ जो मेहनत गर्छ नि एकदमै के भन्छ हिम्मत नहारिकन एकदम कन्टिन्युसली मेहनत गरिराख्ने व्यक्तिले मात्रै सफलता राम्रोसँग पाउँछ र सफलता पाउन सकिन्छ र हर कोहीले पनि पाउन सकिन्छ सफलता यसो के भन्छ अल्छी गरेर के भन्छ डर मानेर के हुन्छ भनेर हुन्छ नि डराएर पछाडि बसेर चाहिँ सफलता पाउन सकिँदैन सफलता कुरा यस्तो हो कि जसलाई के भन्छ पाउनको लागि हामीले धेरै मेहनत गर्नुपर्छ सफलता भनेको के भन्छ सपना आजदेखि र भोलि नै साकार हुँदैन सफलता के भन्छ पाउनको लागि धेरै टाइम लाग्छ मेहनत गर्नुपर्छ धैर्यता हुनुपर्छ मान्छेमा सफलता पाउनु
अनि अब अहिले आएर कोभिडले गर्दाखेरि संसारभरि सबै मान्छेहरूको काम प्लानहरू डिस्टर्ब भएको छ होइन यस्तो बेलामा अञ्जली आफ्नो ख्याल कसरी राख्नुहुन्छ
लाइक यु नो म त के भन्छ बिङ अ ट्रान्सजेन्डर अब पहिल्यैदेखि नै अब सिन्स आई डिस्क्लोज माई आइडेन्टिटी त्यतिखेरदेखि नै यो दुःख एकदम डिफिकल्ट सिचुएसनहरू फेस गर्दा गर्दा यु नो आई वाज बिकमिङ लाइक स्ट्रङ्गर डे बाई डे देन आफ्टर दिस कोभिड त यस्तो लाग्यो कि झन् बिकज अफ कोभिड आई बिकेम मोर स्ट्रङ्गर हुन्छ नि अब मुम्बई आएदेखि एक्लै बसिराख्ने अनि त्यसपछि मैले मुम्बई आएको मोडलिङ गर्ने दौरानमा चाहिँ बिस्तारै बिस्तारै आई स्टार्टेड डुइङ योगा मलाई चाहिँ योगा एकदमै हेल्प गर्यो आई गेस अलिअलि योगाको के भन्छ आसनहरू गर्ने अलिअलि मेडिटेसन गर्ने त्यसले गर्दा हेल्प मी अ लट अनि म एकदमै हुन्छ नि पहिल्यैदेखि आई प्रिफर लाइक यु नो हेल्दी लाइफ स्टाइल म कुकिङ पहिला पहिला अलिअलि गर्थेँ अनि के भन्छ अहिले त टोटल्ली छोडेको एकै धेरै भइसक्यो नो ड्रिङ्किङ नो स्मोकिङ नो पार्टी कति पहिला त नेपालमा के भन्छ पार्टीहरू गर्दाखेरि सबै साथीहरू के भन्छ अलिअलि त म पनि पिउँथेँ ड्रिङ साथीहरू स्मोकिङ गर्थेँ कतिले भन्थ्यो तिमी कस्तो खालको मोडल हो ड्रिङ्क पनि के भन्छ सकेसम्म नगर्ने स्मोकिङ गर्दैन ल कस्तो हेर्नु त अब साथीहरूको पनि कस्तो खालको अब मोडल भएपछि म के भन्छ सिगरेटको डब्बा लिएर सिगरेट पुग्नै पर्छ भन्ने कस्तो मान्छेको मेन्टालिटी हुन्छ नि म आई डोन्ट केयर त्यस्तो हुन्थ्यो कि अनि म केयर नै अनि यता आएपछि पनि मुम्बईमा पनि त्यस्तै सबै साथीहरू के भन्छ हातमा सिगरेट अनि के भन्छ नि वाइन वास्तव हुनै पर्ने त्यस्तो अनि मलाई त लाइक आई डोन्ट केयर मलाई मन नपर्छ पर्छ नि मलाई त्यस्तो के भन्छ हुन्छ नि म एकदम हेल्दी लाइफ स्टाइल जिउन मन पराउने अनि बिहान पनि छिटो उठ्ने खाना पनि घरमा पकाएको खाने त्यसरी चाहिँ लाइक यु नो आई एम ब्यालेन्सिङ माई लाइफ इन दिस वे अनि योगाले एकदमै हेल्प गर्यो झन् लाइक यु नो बिकज अफ दिस कोभिड त अहिले त म सबैजनालाई के भन्छु भने हेल्थ इज द मोस्ट इम्पोर्टेन्ट इन आवर लाइफ हाम्रो जिन्दगीमा अब स्वास्थ्य नै राम्रो भएन भने त तपाईँको के भन्छ तपाईँ के गर्न चाहनुहुन्छ तपाईँको केही सपना छ भने त्यो सपनालाई कसरी साकार पार्नुहुन्छ यदि तपाईँले राम्रो राख्नु भएन भने तपाईँको जिउलाई फिट राख्नु भएन भने तपाईँले राम्रो खाना खानु भएन भने त इट्स अलमोस्ट इम्पोसिबल नि त. सो यु ह्याभ टु लाइक किप युर हेल्थ भेरी हेल्थी.
हो, हामीले बच्चामा स्कुलमा पढ्थ्यो नि त हेल्थ इज वेल्थ, हेल्थ इज भन्ने कुरा रट्नु पर्थ्यो नि त है. त्यति बेला चाहिँ धेरै बुझेन के रहेछ त यो हेल्थ इज वेल्थ भन्ने. अहिले आएर अब ठुलो भएपछि अब काम गर्नु पर्दाखेरि अब या बल्ल बुझ्नु थाल्यो कि ए हेल्थ भनेको त सबभन्दा ठुलो कुरा है. ब्याङ्कमा पैसा भन्दा आफ्नो हेल्थ चाहिँ झन् इम्पोर्टेन्ट.
त्यही त, त्यही भएर पहिलादेखि त आफूले त मैले के भन्छ कोसिस गरि नै राखेको छु. लाइक आई हैव बीन सेइंग एभ्रीवन कि हेल्थ इज मोर 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 इम्पोर्टेन्ट.
अब अञ्जलि, वाट्स नेक्स्ट फर यु? अब के प्रोजेक्टहरू छ, एनिथिङ द्याट यु क्यान सेयर विथ अस?
म कहिले पनि के भन्छ मेरो के भन्छ यो प्रोजेक्ट आउनेवाला छ यो छ भनेर म कहिले पनि डिस्कस गर्दैन. मैले जहिले पनि आइसकेपछि मात्रै के भन्छ थाहा पाउँछ. मलाई त्यसै त्यो गर्नु पनि मन लाग्दैन. लेट्स सी, गर्दै जाम के भन्छ नेक्स्ट. त स्टिल म अझै पनि के भन्छ कति मान्छेले भन्छ अञ्जी लामा इस्टाब्लिस भइसके, सायद अञ्जी लामाको मुम्बईमा घर होला, गाडी होला. कतिले त्यस्तो पनि सोच्छन्, नथिङ, मसँग केही पनि छैन, म यहाँ मुम्बईमा एउटा सानो कोठा लिएर बसेको छु. स्टिल आइएम स्ट्रगलिङ, म अझै पनि के भन्छ स्ट्रगल फेसमै छु, कोसिस गरिराखेको छु. अझै पनि म बेटर पर्सन हुनको लागि, आफ्नो ड्रिमहरू एचिभ गर्नको लागि स्टिल आइएम ट्राइङ. र कि मान्छेले भन्छ कि अब त किन कोसिस गर्नु भइसक्यो, त्यस्तो होइन. लाइफमा के भन्छ अरुण जेलसम्म पनि तपाईँलाई केही पाउनु छ भने त्यसको लागि कोसिस गरि नै राख्नुपर्छ. इन द्याट म पनि अहिलेसम्म कोसिस गरि नै राखेको छु. र मेरो अझै पनि लाइक ड्रिम भनेको, म अझै पनि आई स्टिल वान्ट टु बी लाइक यु नो सुपर मोडल, म मोडल नै हुन चाहन्छु. आई स्टिल वान्ट टु बी लाइक यु नो म अझै योभन्दा माथि जान चाहन्छु. त्यसको लागि कोसिस गर्दै कोसिस गर्दैछु. इनकेस अब योभन्दा माथि जान सकेन भने पनि त हामी मान्छे हो नि, बोल्न सकिन्छ, दुईवटा हात छ, दुईवटा खुट्टा छ, आफू केही गरेर पनि खान सक्छु या कसैलाई हेल्प माग्न पनि सकिन्छु. गाउँमा के भन्छ खेत काम गरेको, भारी बोकेको, घाँस दाउरा गरेको हो, केही भएन भने अहिले ब्याक टु लाइक हुन्छ नि भिलेज लाइफमा गएर म त्यो काम पनि गर्न सक्छु. मलाई त्यतिसम्म हिम्मत छ. कति मान्छेहरू भन्छ नि गाउँबाट सहर छ, ओहो म त अब त्यो ठाउँमा गएर म त काम गर्न सक्दिनँ, म त त्यो दुःख गर्न सक्दिनँ, मान्छे हो परेपछि गर्न सक्छु, सक्नुपर्छ र म सक्छु. मलाई त्यो हिम्मत अझै पनि मेरो दिमागमा ताजै छ. दुई चार दिन गाह्रो होला मलाई, अलिकति बानी सुट्यो, भारी बोक्ने, अलिकति पसिना बगाउने, के भन्छ निहुरेर काम गर्दाखेरि के भन्छ ढाड दुख्छ, त्यो नहोला, अलिकति काँडाले घोट्दाखेरि दुख्छ, दुख्ला, फेरि बिस्तारै बानी भइ त हाल्छ. के भएन भने देयर आर सो मेनी लाइक अप्सन्स हामी गर्न सक्छौँ नि. देयर आर सो मेनी पिपल टु हेल्प यु. पाँचको औँलामा के भन्छ हुन्छ नि, सबै औँला बराबर छैन. दुईजनाले हेल्प नगर्ला, तिनजनाले हेल्प नगर्ला, एकजनाले हेल्प गर्छ, एकजनाले हेल्प गर्ला, दस लाइक म यसरी सकारात्मक सोचेर हिँड्नुपर्छ. अब नकारात्मक सोचेर लामो के गर्छु के गर्छु के गर्ने भनेर त मेन्टल्ली आफ्नो दिमाग खराब, त्यसमाथि हेल्थ पनि खराब हुँदै जान्छ. त्यही भएर सकारात्मक सोच लिएर हिँड्नुहोस्.
I love your positive attitude, Anjali. Iti derek sangharsha garera pani, you're so positive, Vansaniya. You think about life in such a beautiful way. It's very inspiring. So thank you so much for sharing your journey with us. I honestly can't thank you enough. It's been lovely to have a chat with you today.
Thank you. Thank you. Bye-bye.
Hello. Bye-bye.
Yeah, we do.
As always, if you enjoy these conversations as much as I do, please share with your friends and family. If you'd like to share your feedback, you can reach us on Instagram at hamro.yatra or email askhamroyatra@gmail.com. I love hearing from you, so keep them coming.